अग्रज पुस्ताका बुढाहरूले हामीलाई सिकाउँदै भन्थे, फाटेको टोपी लगाऊ तर चम्किलो रवाफदार जुत्ता लगाऊ। त्यो उतिखेर सुनिने नीति कथन थियो। त्यो कथनलाई व्याख्या गरेर भन्थे, मित्रले आँखा जुदाएर शिरतिर हेर्छ, त्यसैले फाटेको टोपीले मित्रतामा कमी हुँदैन, बरु आत्मीयता बढ्छ। तर दुश्मनको नजर निहुरिएको हुन्छ र पाउतिर हेर्छ, त्यसैले दुश्मनको नजर पुग्ने ठाउँमा रवाफदार जुत्ता लगाऊ। अझ सम्भव भएसम्म जुत्ता यति चम्काऊ कि दुश्मनले आफ्नो बिम्ब त्यसैमा देखोस्। दुश्मनको तेज गिराउने कला थियो उनीहरूको त्यो कथन। धेरै दशक बितिसक्यो त्यो कथन नसुनेको। सायद नयाँ पुस्ताका धेरैले त्यो नीति कथन नसुनेको पनि हुनसक्छ। तर ऊ बेला जुत्ता धेरै कम मान्छेका खुट्टामा हुन्थे। हैकम जमाउन सक्ने हुने खानेका खुट्टामा मात्र जुत्ता हुन्थे। सर्वसाधारणका खुट्टा नङ्गा हुन्थे। ती नङ्गा खुट्टा यति बलिया भएका हुन्थे कि काँडे झाडी फाडेर बारी बिराउँदा पनि काँडाले छेक्न सक्थेन। एक दुई काँडा भने सियो वा बेलका काँडाले नै घोचेर निकालिन्थ्यो र खुट्टा हल्का हुन्थ्यो। शिवजीलाई चढाउने तिन पाते बेलपत्र, उत्पादन गर्ने बेलका रुखका काँडा, खुट्टामा भिजेका काँडा निकाल्न खुब काम लाग्छ। नजिकमा बेलको काँडो नभेटिँदा अमिलाको काँडाले पनि उस्तै काम गर्छ। उति बेला पिन सियो त्यति छ्यापछ्याप्ती भेट्न सजिलो नभएकाले अमिलाको काँडा बडो सहयोगी हुन्थ्यो। अहिले विचार गर्छु, खुट्टामा घोद्दा स्टेरिलाइज गर्न नपर्ने अमिलाको काँडो स्वास्थ्यकर नै मान्नु पर्ला। हिजो आज नाति नर्सरी स्कुल जाने बेलामा रोजेर जुत्ता लगाउँछ, अनि मेरो उमेर उसको जति छँदाको पादुका सम्झन्छु, अनि सम्झनाका तरेली गुन्जन्छन्। माइजूले रातो माटोले लिपेको पिँढीमा चकटी बिछाउँदै त्यसैमा बसेर घाम ताप्दै छन्दमा पढेको रामायणको पादुका दान पर्व, पादुका अर्थात् खराउ। हाम्रा पुर्खाले खुट्टाका पैताला जोगाउन खराउ लगाउँथे। खराउ भनेको नबुझ्ने नयाँ पुस्ताको लागि काठका चप्पल भनेर चिनाउँदा बुझ्छन् जस्तो लाग्छ। संस्कृत शब्दका प्रचलनको रवाफ भएको समय हुँदा खुट्टा जोगाउन लगाइने वस्तुलाई पादुका भनिने गरिन्थ्यो। हिउँदमा खेतीको काम अलि होलो भएका बेला घनचराले पर्वतहरूले घारी गोठमा मेरा लागि एक जोर खराउ कुद्दा यो दुनियाँको अनुभव बटुलेको एक दशक जति बितेको थियो होला। मेरो उमेर ठ्याक्कै कति थियो त्यसबेला भन्ने हेक्का छैन। उस बेला मेरा लागि जुत्ता थिएन, तर चप्पल लगाउँथे। बलकान लौडा भएकोले मेरा खुट्टाका लागि चप्पल उपलब्ध थिए। श्रमिकका लागि चप्पल जुत्ता आशा गर्ने वस्तु नै थिएनन्। केही वर्षपछि चप्पलहरू अलि उपलब्ध हुन थाले। त्यसपछि सम्ध्यान जान हिँडेका मजलाने थारू काकाले लट्ठीको एक्कापट्टि सिरक र अर्कोपट्टि चप्पल घुसारेर काँधमा बोक्दै साँझको पहेली घाम हुँदा हिँड्दै गरेको देख्थे। अनि सोच्थे, जङ्गल छिचोलेर सम्ध्यान गाउँ छिर्ने बेलामा उनले काँधको लट्ठीको टुप्पाको चप्पल झिकेर खुट्टामा पड्काउँदै जाने होला। असारमा पहिलो झरीपछि जङ्गलमा फुड्की टिप्न जाने चलन थियो। फुड्कीलाई च्याउ अर्थात् मसरुम जातिको भन्छन्। अझै पनि बोक्टापुरमा त्यो चलन छ पनि होला। गाउँले मझली भाउजीले भर्लाको टाटामा पटुवाका फित्ता हालेर बनाएको अर्ग्यानिक चप्पल बोकेर फुड्की खोज्न जान्थिन्। पुरुषहरू खेतबारीका बाहिरी धन्दामा व्यस्त हुने र महिलाहरू घरभित्रका धन्दामा मस्त हुने हुनाले नारीका खुट्टा काका र भैयाका पैतालाका तुलनामा धेरै नरम हुने, खसीको कलेजो जस्तो स्वाद दिने फुड्कीको भित्रको भाग बडो मिठो हुन्छ, हेकुलो जस्तै चबाइने कुरकुरे स्वाद हुने त्यसको बाहिरी भाग सम्झँदा अहिले मुखभरि पानी भरिसक्यो, सुकाएर राखेपछि महिनौसम्म खान मिल्ने फुड्की जीवनमा खाएका सबैभन्दा मिठा खाना खानकी मध्येको एउटा परिकार हो। भुटुवा होस् वा झोल, त्यो स्वादको तारिफ गरिसाध्यै छैन। तर त्यो खान नपाएको 3 दशकभन्दा बढी समय व्यतीत भइसक्यो। त्यो फुड्की टिप्दा जङ्गलका काँडाबाट ती भाउजीले खुट्टा जोगाउन अर्ग्यानिक चप्पल बनाउँथेन होला, मेरो अनुमान मिलेकै जस्तो लाग्छ। मेरो अनुभूतिको दोस्रो दशकमा फित्ता खिँदै गएको चप्पलको कथा पनि जोडियो। चुडिएको फित्तालाई ढेबरीको ज्वालामा झोसेर जोडेको चप्पलको आयु थप्ने चरण रमाइलो थियो। खास गरेर बर्खाको समयमा स्कुलबाट फर्कँदा चिप्लो माटोमा टाँसिएको चप्पलमा उचालिने खुट्टाको जोड पर्दा खिएको भाग चुडिन्थ्यो। भिजेको भुइँका छिट्टा छर्केर चप्पलले पाइन्टको पछाडिको भागमा चित्र बनाउँथ्यो, तर एब्स्ट्र्याक्ट पेन्ट भन्थ्यो। कसैले त्यो चित्रलाई फोहोरको छिटा भन्थे, कसैले दयनीय हालतको उपमा दिन्थे, कसैले गमबुटको अभावको बिम्बका रूपमा चर्चा गरिदिन्थे। कहिलेकाहीँ निलो त्यो चप्पलको पछाडिको भागले फालेको हिलोले टुप्पी छुन पनि पुग्थ्यो। अलि पछिल्लो पुस्ताले बाटाको निलो चप्पलको ठाउँमा मोटो लचकदार हात्ती छाप चप्पल लगाउन थाले। त्यही चप्पलबाट पनि पहिरनको पछाडिको भाग रङ्गाउँथे। त्यतिखेर म ती चित्रकलाको अलिअलि तमासा हेर्ने भइसकेको थिएँ। खुट्टाको बुढी औँला र छेउको औँलाको घोटाइले खिँदा घिसिँदा पातलिएर जुका जस्तो बनेको लुलो भाग सबैभन्दा पहिला जोडिन्थ्यो। पछाडिपट्टिका एक हल जोड भने अलि पछि जोडिन्थे। अगाडिको जुके भाग आगोले पोलेर जोड्नभन्दा पछाडिको भाग जोड्न झन्झट बढी हुन्छ। जोडेर एकछिन सेलाउन दिएपछि पालमा घुसाएर तयार पारेको चप्पल प्याट प्याट पार्दै हिँड्न पनि मजै हुन्छ। रबरका चप्पलका चलन भन्दा धेरै पहिलादेखि खराउको चलन चलेको थियो, तर खराउ खास गरी ऋषि मुनि पण्डितहरूका लागि चित्रित गरिन्छ। श्रमजीवीहरूका जस्तो दरा खुट्टा एवं पैताला नहुने कोमल खुट्टाका लागि खराउ प्रयोग गरिन्थ्यो। राजा महाराजाहरू भाइ भारदार तथा सामन्तका लागि मात्र परापूर्वकालदेखि नै जुत्ता उपलब्ध थिए। रामायणको पादुका दानको प्रसङ्गले भने राजा महाराजाहरू पनि घरभित्रको प्रयोगमा खराउ नै लगाउँथे भन्ने बुझिन्छ। राम वनवास जान हिँडेपछि भाइ राजकुमार भरतले दाजु रामलाई राजपाटमा फर्काउन गरेको बिन्ती असफल भयो। त्यसपछि रामको खराउ राजगद्दीमा राखेर भरत नै रामको प्रतिनिधि शासक बनेको प्रसङ्ग नै रामायणको पादुका दानको प्रसङ्ग हो। भरतको दाजुप्रतिको माया र सम्मानको बिम्ब पस्किएर समाजमा अग्रजको सम्मानको आदर सिकाउन अभिव्यक्त भानुभक्तका शब्द रचना अमृत वचन मान्ने गरिन्छ। साहित्यको उत्तम पक्ष भनेर ती शब्दजाललाई बुझ्न पनि सकिन्छ। आमा कैकैको झेल्ली माया विरुद्ध भरतको ममता र सम्मान भाव नै रामायणबाट समाजले सबैभन्दा बढी सिक्नुपर्ने शिक्षा हो। वैदिक कालदेखि नै प्रचलनमा रहेको जस्तै दुई जोर खराउ मेरा लागि प्रभुथारूले बनाइदिएका थिए। खराउ लगाएर अलि पर पुग्दा खुट्टाको बुढी औँला र छेउको औँला बिचको जोडिएको भाग दुख्न थाल्थ्यो। घरको वरिपरि मात्र हिँड्न सक्थेँ म। चप्पलको विकल्प नभइदिएको भए ऋषि मुनिहरू जस्तै मैले पनि त्यो दुख्ने भागलाई ठेला पर्ने गरी बानी पार्नुपर्ने हुन्थ्यो होला। उनले बनाइदिएको एकजोर खराउ अलि सादा थियो, बुट्टेदार थिएन। अर्को एकजोर खराउ भने उनले धेरै मेहनत गरेर बुट्टेदार बनाइदिएका थिए। सादा खराउ बनाउन उनले काठलाई बसुलाले ताछेर रन्दा लगाएर पैतालाले टेक्ने भागसम्म पारेर नबिजाउने बनाइदिएका थिए। बुढी औँला निरको भागमा पसेको डन्डीको माथि छतरी जस्तो बनाइदिएका थिए। त्यही भागमा दुई औँलाले अठ्याएर खुट्टा उचाल्दा खराउ पैतालासँगै जोडिएर माथि उचालिन्थ्यो। पाइला अघि सारेर टेक्दा खराउ भुइँमा र पैताला त्यही खराउमाथि अडिन्थ्यो। सादा खराउ लगाएर हिँड्दै रहर पुरा गर्दै गर्दा उनले बुट्टेदार खराउ बनाइदिएका थिए। उनी गाईको गोठमा बचिया बिछाएर बसेका हुन्थे। एकजना सहयोगीले सन जुटको रस्सीले घ्यार घ्यार तान्दै घुमाएको काठमा साहुलको धारिलो भागले काठका पातला परत छुट्याउँदै हुन्थे प्रभु थारू। दुईतिर ठडिएका काठकै खुटामा किलाले दुवैतिर अठ्याएको भाग रस्सीले घुमाउँदा खराउको काठमा बुट्टा कोरिने प्रभुको कला म छेउबाट क्रुक्क बसेर हेरिराख्थे। काठको भुस वा चपरो आँखामा पर्ला भन्दै अलि पर बस्न भन्नुहुन्थ्यो हजुरआमा। प्रभुको जस्तै बसुलाले तास्ने साहुलको धार अठ्याएर काठमा सुन्दर आकार निकाल्ने र रन्दा लगाएर काठ चिल्लो पार्ने कला सिक्ने खुबै रहर हुन्थ्यो। तर उनको हातमा जुन कला थियो त्यो कला जो कोहीका हातले सिक्न सक्दैन थियो। उनका हातले कलात्मक बुट्टा भरिएका जिउरे खाटका खुट्टादेखि बचियाका खुट्टामा पनि आकर्षक बुट्टा बनाउन सक्थे। उनलाई त्यो कला सिकाउने गुरु पनि कोही त थियो होला, तर मैले जान्ने अवसर जुराउनै सकिनँ। उनीहरू घन्चौरा भन्ने गाउँबाट बसाइ सरेर त्यहाँ आएका हुनाले उनीहरूलाई घन्चरा नै भन्थ्यो सबैले। उनकै घरमा एकजना बोल्न र सुन्न नसक्ने लाटा मेरा साथी थिए। हामी उनीसँग इसारै इसारैले कुरा गर्थ्यौँ। प्रभु थारूले शिर जमिनदार मालिकबाट वर्षमा पाउने एकजोर वरापरी मध्येको सर्ट र धोती लगाएका हुन्थे। लाटोले बिचरा एउटा धरो मात्र लगाएको हुन्थ्यो। मेरी आमाले मेरो पुरानो भएको सर्ट जडौरी भन्दै दिनुभएको थियो। अलि बाहुला छोटा भएको, च्यातिएको र बटन टुटेको सर्ट ती लाटा साथीको ज्यानमा पुस महिनाको जाडो छेक्ने सहारा हुन्थ्यो। जाडो नहुने महिनामा त उनको शरीरमा हुने वस्त्र उनको त्यही धरो हुन्थ्यो जसलाई उनको कम्मरको कन्दनीले धानेको हुन्थ्यो। ती दुवै खराउ सिसौ जातका काठबाट चिनिने काठ थिए। छिप्पिएको सिसौको रुखको भित्रको काठ निकै मजबुत हुन्छ। दुई आराकसले दुईतिरबाट तान्दै फलामको आराले चिर्दा ती मुढाबाट आगोका फिलिङ्गा उड्थे। खराउ बनाउन चाहिने दरा काठ त्यही सिसौको उपयुक्त हुने रहेछ। लडिया गोरुगाडा को बीचको डल्लो काठको भाग पाएसम्म साज भन्ने काठको बनाउँथे। त्यो नपाए सिसौको छिप्पिएका बुढाको बुढाले काम चलाउँथे। तराईमा साजको रुख हुँदैन। हाम्रो गाउँबाट पहाड नगिचै भएकाले हाम्रातिरका लडियाका चक्का साजको बीचको बुढका गोलो आकार निकालिने भाग सिसौको र दुवै भाग जोड्ने सोइला सेखुवाका काठको बनाइन्थ्यो। पहाडबाट टाढा भएका तराईका दक्षिणतिरका गाउँलेहरूले सिसौकै काठ लडियाका बीचको डल्लोमा प्रयोग गर्थे। खराउ भनेको ती बचपनका कुरा नभए पछि इटालियन जुत्ता राम्रा र महँगा भन्ने थाहा भयो। ब्रान्ड अनुसारको जुत्ताको अहिलेको जमाना छ। उहिले पूर्णकालीन कृषक भएर गाउँमा बस्दा बिबिसी हिन्दी रेडियोमा टेनिस खेलाडीले जुत्ता लगाए बापत लाखौँ डलर पाउँछन् भन्ने सुनेको थिएँ। फुटबल क्रिकेट खेलाडीले एक वर्षसम्म खेल खेल्दा लगाउने जुत्ताको कन्ट्र्याक्ट गरेर लाखौँ डलर पाउँछन् भनेर सुन्दा नपत्याउँ त बिबिसी रेडियोका कुरा नपत्याइ भएन, पत्याउँ त विश्वास गर्न मुस्किल हुने। आफूलाई भने राम्रो जुत्ता किन्न बजेट मिलाउनुपर्छ, कसैलाई जुत्ता पनि सित्तैमा लगाए बापत उल्टै ठुलै रकम हात पर्ने, पर्न त के को हातमा पर्छ होला र, ब्याङ्क खातामा जान्छ होला, उतैबाट अनलाइन ट्रान्सफर गर्ने कार्ड घोट्ने गर्छन् होला। विकसित देशतिर पैसा गन्न त हराइसक्यो, पैसा गन्ने भनेको एका देशमा भनेर कथा सुनाए जस्तो हुने समय पो आयो त। कलेज पढ्दाको कुरो हो, घरबाट पाएको महिनाभरिको खर्चबाट जोगाएर काठमाडौँ विशाल बजारमा गएर एक जोर खेलाडीले लगाउने जस्तै स्पोर्ट्स जुत्ता किने, तर गोदाममा कुहिएको परेछ, एक महिना पनि चलेन, त्यो जुत्ताको तलुवा फुत्कियो, यति मनखत लाग्यो कि अहिलेसम्म त्यो पिर हराएको छैन। विश्व बजारका जुत्ताको प्रचलन नहुँदासम्म गाउँघरमा जराएको छालाको जुत्ता सबैभन्दा राम्रो हुन्छ भन्ने सुनेको थिएँ। हुन पनि जराएको छाला गर्मीमा शीतल र जाडोमा न्यानो हुन्छ, जरायो जिउँदो हुँदा पनि गर्मीमा जङ्गलमा आगो सल्केका मुढा ताप्ने र जाडोमा पानीको रहमा आहाल बस्ने स्वभाव छालामा पर्ने भएरै होला। हाम्रो घरमा पनि एउटा जराएको छाला थियो, वैशाख जेठको गर्मीमा त्यो बिछाएर बस्दा शीतल हुन्थ्यो। पछि एउटा जोगीले बुवासँग त्यही छाला मागे, बुवाले उनीलाई दिनुभयो, त्यो छाला ती जोगीले लिएर गए। बडो मात्तिएका अहिलेका युवालाई छुट्टा छुट्टै पार्टी सुज, स्पोर्ट्स सुज, रनिङ सुज, गम बुट, गार्डन बुट, डिङ्गो बुट जोर्दा जोर्दा हैरान। जुत्ता धेरै भएर स्टोरबाट खोजेका समयमा खोजेको जुत्ता नभेटिने पिर पो कति हो कति। अच्छा लेकिन ब्लु कलर जम्मा पनि सेफ्टी बुटको जमाना, वाह रे जमाना।